नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल कार्तिक 27 गते बिहिबार, मार्ग कृष्ण पक्ष नवमी तिथि, तदनुसार 13 नोभेम्बर सन् 2025, नेपाल सम्बत 1146, आज कछुलागा 9। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ, हानि नोक्सानी कोषबाट क्षतिपूर्ति लिन प्रस्ताव आह्वान शीर्षकको खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। ब्राजिलको बेलेम शहरमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको सम्मेलन COP30ले जलवायु परिवर्तनबाट भएको क्षति र नोक्सानीको भरण पोषण निम्ति गठित हानि नोक्सानी कोषबाट क्षतिपूर्ति लिन प्रस्ताव आह्वान गरेको छ। यो सँगै कोष औपचारिक रूपमा कार्यान्वयनको स्तरमा अघि बढ़ेको छ। कोषले बार बा डोस कार्यान्वयन मोडालिटी अन्तर्गत रहेर नेपाल लगायत अति कम विकसित मुलुकहरूलाई क्षतिपूर्तिको परिपूर्णका लागि ढोका खोलेसँगै सम्मेलनको शुरूआतकै दिन प्रस्ताव पेश गर्न आह्वान गरेको हो। सम्मेलनको उक्त कदम क्षतिपूर्ति प्रदान गर्न ऐतिहासिक कदम भएको भन्दै प्रशंसा गरिएको ब्राजिलबाट वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, नेपाल जस्ता जलवायु परिवर्तनको चरम असरले प्रभावित मुलुकका लागि यो कदम एक महत्वपूर्ण कोषेढुङ्गा हो। यस आह्वानसँगै अब नेपालका योग्य सरकारी तथा अन्य संघ संस्थाले प्रस्ताव पेश गरेर कोषमा क्षतिपूर्तिको रकम दावी गर्न सक्छन्। नेपालका जीईएफएफ तथा जीसीएफ अन्तर्गत सबै मान्यता प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले आवेदन पेश गर्न सक्ने जानकारी उहाँले दिनुभयो। उहाँका अनुसार नेपालका राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय स्तरका बैंक ईसीमोड, डब्ल्यूडब्ल्यूएफ, आईयूसीएन, एसियाली विकास बैंक, विश्व बैंक तथा संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू सबैले प्रस्ताव पेश गरेर क्षतिपूर्तिको दावी गर्न सक्नेछन्। तर त्यसका लागि प्रमाणित अध्ययन अनुसन्धान सहितको कागजपत्र आवश्यक पर्नेछ। आफ्नो छुट्टै कार्यालय र व्यवस्थापन समेत नरहेको अवस्थामा हाल विश्व बैंकको कार्यालयबाट संचालित कोषका अनुसार संक्रमणकालमा भएको यो निर्णय महत्वपूर्ण मानिएको छ। विकसित, विकासशील तथा अति कम विकसित देशहरूबीचको लामो रस्साकसीबीच संयुक्त राष्ट्रसंघले सन् 2022 इजिप्टमा सम्पन्न COP27 सम्मेलनमा हानि नोक्सानी कोषको स्थापनामा सहमति जनाएको थियो। त्यसपछि सन् 2023 दुवैमा भएको COP28 सम्मेलनमा कोष औपचारिक रूपमा संचालनको चरणमा प्रवेश गरेसँगै सन् 2024 यसको संचालन मोडालिटीको अनुमोदन भएको थियो। नेपालले जलवायु परिवर्तनमा कुनै प्रकारको नकारात्मक भूमिका नखेले पनि विश्वमा बढ़दो तापक्रम र विकासक्रमका उत्पन्न प्रदूषणले यहाँका हिमालको हिउँ तीव्र गतिले पग्लन थालेको थुप्रै वर्ष भएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा त्रिवीको जग्गा अतिक्रमणमा अख्तियारले थाल्यो छानबिन शीर्षकको खबर प्रकाशित छ। त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण र हिनामिना भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अघि बढ़ाएको छ। सरकारले गठन गरेको त्रिवीको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति 2081ले त्रिवीको करिब 2500 रोपनी जग्गा अतिक्रमणमा परेको औल्याउँदै कार्यवाहीका लागि सिफारिश गरेको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रतिवेदन झिकाएर अध्ययन र छानबिन अघि बढ़ाएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनुभयो। प्रतिवेदन अध्ययनको काम लगभग सकिएको छ, छानबिनका लागि थप प्रमाण पनि मगाएका छौं। उहाँले भन्नुभयो, छानबिन थालेर कार्यवाहीका लागि अघि बढ़ाउँछौ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै अब मतदाता नामावलीका लागि राष्ट्रिय परिचय पत्र सहयोगी शीर्षकको खबर लिँदैछौ। निर्वाचन आयोगले मतदाता सूचीमा नाम दर्ताका लागि राष्ट्रिय परिचय पत्र बनाउँदा लिइएको व्यक्तिको जैविक तथ्याङ्क बायोमेट्रिक्स प्रयोग गर्ने भएको छ। मतदाता सूचीमा नाम लेखाउनेको चाप बढ़ेपछि त्यसलाई सहज बनाउन राष्ट्रिय परिचय पत्रका लागि लिइएको बायोमेट्रिक्स तथ्याङ्कलाई प्रयोग गर्ने निर्णय भएको हो। प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार अपरान्ह सिंहदरबारमा बसेका आयोगका पदाधिकारी र पंजीकरण विभागका अधिकारीहरूबीचको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागमा पहिले संकलित जैविक तथ्याङ्कलाई मतदाता नामावलीका लागि प्रयोग गर्ने निर्णय भएको छ। उहाँले भन्नुभयो, आयोग र विभागले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर यसलाई अगाडि बढ़ाउने प्रेस संयोजक रावलले जानकारी दिनुभयो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अन्तर जिल्ला मतदानको व्यवस्था गर्न आयोगलाई प्रधानमन्त्रीको सुझाव शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। प्रधानमन्त्री सुशीला कार्कीले अन्तर जिल्ला मतदानको व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ। प्रधानमन्त्रीले हिजो निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालय बोलाएर देशभित्रै करिब 15 लाख मतदाता मतदानबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न ध्यानाकर्षण गराउनु भएको हो। आयोगका अनुसार पढ़ाई, रोजगारी, व्यापार व्यवसाय वा अन्य कारणले करिब 12-15 लाख मतदाता जिल्ला बाहिर हुँदा 2079 निर्वाचनमा मत हाल्न पाएका थिएनन्। यो अवस्था अन्त्य गर्न आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा अस्थायी मतदाता नामावली तयार गर्ने र अग्रिम मतदान गराउने प्रस्ताव गरेर 18 असार 2080 गृह मन्त्रालय पठाएको थियो। गृहबाट मस्यौदा अगाडि नबढ़ेका बेला प्रधानमन्त्री कार्कीले देशभित्रै मतदानबाट वञ्चित कार्यक्षेत्रमा रहेका मतदातालाई सम्बोधन गर्न आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेद्वारको खर्च घटाउन र मतदाताको सहजताका लागि अन्तर जिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भनेर सोध्नु भएको प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। मतदाता जागरूक बनाउँदै जेनजी शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। नवपुस्ता जेनजीले भदौ 23 र 24 गते गरेको विद्रोहको जगमा नयाँ सरकार गठनपछि देशमा निर्वाचनको तयारी भइरहेको छ। सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रण गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण मार्फत समुन्नतिको खाका बनाउन जेनजी पुस्ता पनि निर्वाचनमा जुटेका छन्। जेनजीको माग प्रष्ट छ, देशमा सुशासन, रोजगारी र आर्थिक विकास, राजनीतिक दल वा स्वतन्त्र क्षमतावान व्यक्ति नेतृत्वमा आएर संविधान र लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरेर देशलाई नवीनतम मार्गमा अघि बढ़ाउन उत्प्रेरित गर्ने उद्देश्यका साथ जेनजी जागरण अभियानमा जुटेका हुन्। जेनजी अभियन्ताहरू प्रवेश दाहाल, विनिता बोगटी, रक्षा बम र नाजिर आलमले संविधान र लोकतन्त्रभित्र रहेर सुशासन र समुन्नतिका साथै देशमा नयाँ जनादेश प्राप्तिका लागि यो पुस्ता अग्रसर भएको बताउनुभयो। अभियन्ता दाहालले लोकतान्त्रिक व्यवस्थालाई सुदृढीकरण गर्न निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। लय समाउँदै निर्वाचन आयोग, सुरक्षा रणनीति तयार, दलका हातमा आचार संहिता मस्यौदा शीर्षकको खबर आजको राजधानी दैनिकबाट लिँदैछौ। सरकारले 21 फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन तयारी तीव्र बनाएको छ। प्रविधि मैत्री तयारी गरिरहेको निर्वाचन आयोगले मतदाता नामावली समेत अब प्रविधि मैत्री बनाउने भएको छ। आजदेखि मतदाता नामावली समेत अनलाइनबाट घरमै बसेर गर्न सकिने व्यवस्थासहित प्रविधि मैत्री बनाइएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो। निर्वाचन आयोगले निर्वाचनको तयारीका 60% काम सम्पन्न भएको जनाएको छ। आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफलका क्रममा 60% भन्दा बढ़ी काम सकिएको र प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको जानकारी गराएको छ। म्यादी प्रहरी भर्नाको तयारी पनि भइरहेको छ। पर्यवेक्षणका लागि 24 संस्था इच्छुक भएका छन्। प्रविधि मैत्री बनाइँदैछ लगायतको प्रसंग समेटेर आजको राजधानी दैनिकले यो खबर प्रकाशन गरेको छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नागरिक दैनिकमा कृषि कर्जा दुरूपयोग, खेती नहुने काठमाडौँमा सबैभन्दा धेरै 64 अर्ब लगानी शीर्षकको खबर प्रकाशन गरेको छ। बागमती प्रदेशका 13 जिल्ला मध्ये सबैभन्दा कम खेती हुनेमा काठमाडौँ तेस्रो नम्बरमा पर्छ। काठमाडौँको अधिकांश जमीनमा बस्ती र घडेरीको विकास भएकाले खेती हुँदैन, तर कृषि कर्जा लगानीमा भने काठमाडौँ पहिलो स्थानमा छ। बागमती प्रदेशका 13 जिल्लामा प्रवाह गरिएको कृषि कर्जा मध्ये करिब 52.6% काठमाडौँमा लगानी भएको अध्ययनले देखाएको छ। खेती नहुने काठमाडौँमा गैर किसानले कृषि कर्जा लिएर दुरूपयोग गरेको देखिन्छ। नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार बागमती प्रदेशका 13 जिल्लामा गरी 1 खर्ब 21 अर्ब रूपियाँ कृषि कर्जा प्रवाह भएकोमा काठमाडौँमा मात्र 64 अर्ब छ। काठमाडौँमा जम्मा 19,943 हेक्टर क्षेत्रफलमा खाद्य तथा तरकारी खेती हुने गरेको छ। तरकारीकै पकेट क्षेत्र मानिने बागमतीकै काभ्रे पलाञ्चोकमा 5.17 अर्ब रूपियाँ मात्र लगानी भएको प्रसंग आजको नागरिक दैनिकले उजागर गरेको छ। अन्नपूर्ण पोस्टमा स्थानीय तहमा अर्बौंको अनुदान किन हुँदैन अनुगमन शीर्षकको खबर प्रकाशन गरेको छ। केन्द्र सरकारले हरेक वर्ष स्थानीय तहमा विभिन्न शीर्षकमा अर्बौं रकम अनुदानका रूपमा पठाउँछ, तर उक्त रकम के कसरी खर्च हुन्छ त्यसको अनुगमन हुँदैन। त्यसैकारण अधिकांश स्थानीय तहले अनुदानको रकमको सही सदुपयोग नगरेको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाइरहन्छ। संघीयताका जानकारहरू स्थानीय तहमा जाने अनुदानको अनुगमन संयन्त्र बने मात्रै त्यसको दुरूपयोग रोकेर प्रतिफल प्राप्त हुने बताउँछन्। यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आधा भन्दा धेरै घट्यो प्रत्यक्ष वैदेशिक लगानी शीर्षकको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ। कारोबारबाट 21 उद्योगले बुझाए पहिलो किस्ता शीर्षकको खबर लिँदैछौ। विद्युत प्राधिकरणले पछिल्लो पटक 4 कार्तिकसम्म लाइन काटेका 25 उद्योगमध्ये 21 वटाले पहिलो किस्ता बुझाएका छन्। ती उद्योगको कुल 4.94 करोड़ 30 लाख रूपियाँ बक्यौता मध्ये पहिलो किस्ता बापत 17.46 करोड़ बुझाएका हुन्। सबैभन्दा धेरै बक्यौता रहेको जगदम्बा स्टील कम्पनीले पनि बुधबार 5.72 करोड़ रूपियाँको पहिलो किस्ता बुझाएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। त्रिभुवन विमानस्थलबाटै तस्करी भइरहेको जेन्जी अलायन्सको आरोप शीर्षकको खबर नेपाल समाचार पत्रबाट लिँदैछौ। भ्रष्टाचार विरूद्ध र सुशासनका लागि निरन्तर दवाब दिँदै आएको जेन्जी अलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान प्रतीक्षा कक्षको क्षेत्रमा राखिएका पसलहरूबाटै तस्करी भइरहेको भन्दै छानबिनको माग गरेको छ। अलायन्सले ती पसलहरूले अत्यधिक महँगो मूल्यमा सामानहरू बिक्री वितरण गरिरहेको र त्यहाँबाट हुने गरेको तस्करीले देशलाई बदनाम गरिरहेको भन्दै छानबिनको मागका लागि प्रधानमन्त्री सुशीला कार्की, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, अर्थ मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी दिएको छ। यो खबर नेपाल समाचार पत्रबाट लिएका हौं। पाँच पटक विज्ञापन गर्दा पनि कोही शिक्षक सम्पर्कमा आएनन् शीर्षकको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ। दैलेखको भैरवी गाउँपालिका चार स्थित गौरी माध्यमिक विद्यालय बारेकाँडामा विषयगत शिक्षक अभावले लामो समयदेखि पढ़ाई प्रभावित भएको छ। माध्यमिक तहका विद्यार्थीले करिब एक वर्ष यता गणित र विज्ञान विषयमा नियमित रूपमा पढ्न नपाउँदा परीक्षाको तयारीमा समेत समस्या भएको हो। 2038 सालमा स्थापना भएको सो विद्यालयमा कक्षा 9 र 10 का विद्यार्थी बढ़ी प्रभावित छन्। कक्षा 9 मा अध्ययनरत 15 वर्षीय उमेश खनालले गणित र विज्ञान पढ्न शिक्षक नहुँदा सदरमुकाम दैलेख बजारमा ट्यूशन पढ्न जानुपर्ने बाध्यता सुनाउनुभयो। यो विद्यालयमा 5 पटक विज्ञापन गर्दा पनि गणित र विज्ञान शिक्षक सम्पर्कमा नआएको प्रसंग राजधानी दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाट स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन गर्न माग शीर्षकको खबर लिँदैछौ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामको मूल्याङ्कन हुनुपर्ने माग गरेका छन्। दक्षिण एसियाका सबै सामुदायिक स्वास्थ्यकर्मीले अन्य श्रमिकले पाउने हक अधिकार आफूहरूले पनि पाउनुपर्ने माग राखेका हुन्। पब्लिक सर्भिसेस इन्टरनेशनलबाट दक्षिण एसिया क्षेत्रीय सामुदायिक स्वास्थ्यकर्मीको बैठकमा यस्तो माग उठेको हो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। रुवावासी र एक सन्मै निर्भर चलचित्र क्षेत्र शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। कुनै समय हलमा दर्शक खोज्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा लोकप्रियताको उकालो चढ़दैछ। अहिले दर्शकले पनि नेपाली चलचित्रलाई मन खोलेर माया गर्न थालेका छन्। यद्यपि दर्शक चलचित्रमा कथाको कमजोरी र एकै किसिमका भावनात्मक रूवावासीका कुरा मिसाएर बनेका चलचित्र हप्तैपिच्छे प्रदर्शनमा आउन थालेपछि निराश पनि छन्। नेपाली चलचित्रमा के हेर्ने र के खोज्ने भनी दर्शकलाई सोच्न बाध्य बनाएको छ। कलाकारको एकै प्रकृतिका अभिनय रुवावासी र बलिउडका साउथ चलचित्रको हुबहु एक्सनका दृश्यले दर्शक वाक्क दिक्क भइसकेका छन्। अघिल्लो वर्ष प्रदर्शनमा आएको पूर्णबहादुरको सारङ्गी र बाह्र गाउँदेखि लिएर यस वर्ष प्रदर्शनमा आएका हरिबहादुरको जुत्ता, माइतीघर, बलिदान र परान यसका ज्वलन्त उदाहरण हुन्। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद दिँदै दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।